यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म टीकाराम सुनार। शुरूमा प्रमुख समाचार। नागरिक एपको प्रयोगले सार्वजनिक प्रशासनमा युगान्तकारी परिवर्तन ल्याउने प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वास। नेपालमा आज थप 7211 जनामा कोरोना भाइरसको संक्रमण, संक्रमित 27 जनाको मृत्यु। होम आइसोलेशनमा रहेका कोरोना संक्रमितलाई चिकित्सकको सल्लाहमा मात्र औषधि तथा उपचार विधि अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह। लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः शंकर पोखरेल नियुक्त। र कोरोना संक्रमणबाट भारतमा एकै दिन अहिलेसम्मकै धेरै 3600 भन्दा बढ़ीको मृत्यु। समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिक एपले सार्वजनिक प्रशासन सुधारमा युगान्तकारी परिवर्तन ल्याउने बताउनु भएको छ। चौथो राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवसको अवसरमा आज आयोजित कार्यक्रममा भर्चुअल सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सार्वजनिक सेवालाई कागज रहित बनाई सरकारी सेवा एउटै माध्यमबाट उपलब्ध गराउन नागरिक एप महत्वपूर्ण हुने बताउनुभयो। प्रधानमन्त्री ओलीले नागरिक एपले भ्रष्टाचार मुक्त र चुस्त प्रशासन कायम गर्न मदत पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
सरकारले आज नागरिक एप औपचारिक रूपमा सार्वजनिक गरेको छ। एपको प्रयोगले कागजात बोकेर सरकारी कार्यालय पिच्छे धाउनु पर्ने झन्झटबाट नागरिक मुक्त हुने, सरकारी काम कारवाहीलाई छिटो छरितो र पारदर्शी बनाउन सहयोग पुग्ने, भ्रष्टाचार मुक्त नेपालको सरकारी लक्ष्य हासिल गर्न यो एप महत्वपूर्ण कड़ी हुने तथा घरमै बसेर अनलाइन मार्फत नै सरकारी सेवा लिन सकिने यस एपले नेपालको सार्वजनिक सेवा सुधारमा युगान्तकारी परिवर्तन ल्याउने विश्वास लिएको छ। सिंहदरबारमा रहेको डाटा सेन्टरको क्षमता अभिवृद्धि गरिनका साथै 7 प्रदेशमा डाटा सेन्टर निर्माण गर्ने अवधारणा अनुरूप हाल ललितपुरको कुमलटार र बाँकेको कोवलपुरमा डाटा सेन्टर निर्माणको कार्य अगाडि बढ़ाइएको, महत्वपूर्ण सार्वजनिक तथा धार्मिक स्थलहरूमा निशुल्क वाईफाई हटस्पटको व्यवस्था गरिएको छ, सरकारी कार्यालयहरूमा अटोमेशन प्रणाली र कागज रहित सरकारको अवधारणा कार्यान्वयन गर्न प्रक्रिया शुरू गरिएको छ।
प्रधानमन्त्री ओलीले सूचना र प्रविधिले विश्वलाई एउटा गाउँको रूपमा विकास गरिरहेको उल्लेख गर्नुहुँदै सूचना महामार्गको विस्तार गरेर स्थानीय तहसम्म इन्टरनेट सेवाको पहुँच स्थापित गर्न लागिरहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले साइबर सुरक्षा लगायत इन्टरनेट मार्फत हुने गैर कानूनी क्रियाकलाप नियन्त्रणमा सहयोगी भूमिका खेलेको समेत उल्लेख गर्नुभयो।
नागरिकलाई सेवामा सोझै पहुँच दिन इन्टरनेटलाई अत्यावश्यक सेवाका रूपमा समावेश गरिएको छ। नीतिगत तथा कानूनी सुधार मार्फत सूचना प्रविधि क्षेत्रमा थप लगानीको वातावरण निर्माण गरिएको छ। साइबर अपराध नियन्त्रण तथा साइबर सुरक्षा, सरकारी डाटाको सुरक्षामा विशेष ध्यान केन्द्रित गरिएको छ। सूचना तथा संचार प्रविधिको उपयोगलाई बढी विश्वसनीय, सुरक्षित र पहुँचयोग्य बनाउन सरकारले नियमनकारी व्यवस्थालाई प्रभावकारी तुल्याउँदै लगेको छ। सूचना तथा संचार प्रविधिको माध्यमबाट जीवन रक्षाको लागि सुरक्षित रहन, सतर्कता अपनाउन, सचेतना जगाउने कार्यमा महत्वपूर्ण सफलता प्राप्त भएको छ। वर्तमान कठिन परिस्थितिमा संचार तथा सूचना प्रविधिको महत्व र आवश्यकता अझै बढेको तथ्य पनि म यस अवसरमा उल्लेख गर्न चाहन्छु।
प्रधानमन्त्री ओलीले कोविड महामारीको समयमा वैकल्पिक माध्यमबाट पठन पाठन गराउन प्रविधिको प्रयोग प्रभावकारी बनेको बताउनुहुँदै आज शुभारम्भ गरिएका कार्यक्रमहरूको दिगो र गुणस्तरीय रूपमा सञ्चालन गर्न निर्देशन दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले समृद्ध नेपालको आधार निर्माण गर्न भौतिक पूर्वाधारको विकाससँगै सूचना प्रविधिको विकास जरूरी रहेको बताउनुभयो। मन्त्री गुरूङले सूचना प्रविधिको विकास बिना समृद्ध नेपालको परिकल्पना पूरा हुन नसक्ने भएकाले डिजिटल नेपाल फ्रेमवर्कलाई रूपान्तरणकारी परियोजनाका रूपमा अघि बढ़ाइएको बताउनुभयो।
सूचना प्रविधिको विकासको निम्ति डिजिटल नेपाल फ्रेमवर्कको अवधारणा शुरू भएको छ। यो अवधारणा नै आज नेपालको एउटा गेम चेन्जर प्रोजेक्टको रूपमा रहेको छ। सड़क, पुल, खानेपानी, भवन निर्माण र यस्तै सिंचाईहरूलाई मात्रै हामीले चाहिँ पूर्वाधारको विकासको कुरो बुझिरह्यौं, तर हामीले समृद्ध नेपालको र सुखी नेपालको अवधारणामा पूर्वाधारको विकास भनेको मात्र हामीले बुझिरहेको परम्परागत पूर्वाधारको विकास होइन, रूपान्तरित गर्नु जरूरी छ। संचार र सूचना प्रविधि क्षेत्रको पनि पूर्वाधार आजको आवश्यकता हो।
संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले सूचना र संचार क्षेत्रमा आएको विकासले चुस्त प्रशासन कायम गर्न मदत पुगेको बताउनुभयो।
सुशासनको मेरुदण्डको रूपमा रहेको पारदर्शितालाई पूर्ण रूपमा कार्यान्वयन गर्न तथा भ्रष्टाचार मुक्त र चुस्त प्रशासन मार्फत सहज सरल सुलभ एवं लागत प्रभावी सेवा प्रवाह गर्नका लागि संचार तथा सूचना प्रविधिको प्रयोग अझै बढेको तथ्य हाम्रो सामु स्पष्ट छ। विश्वमा सूचना तथा संचार प्रविधि आएको विकासलाई आत्मसात गर्दै नेपालले पनि सार्वजनिक सेवा प्रवाहलाई प्रविधि युक्त बनाउँदै लैजानु परेको छ।
उहाँले प्रविधिको उच्चतम प्रयोग गर्दै सरकारी सेवालाई विद्युतीय माध्यम मार्फत नागरिकको पहुँचमा पुर्याइएको जानकारी समेत गराउनुभयो। समृद्ध नेपालको आधार सूचना प्रविधिको विस्तार भन्ने नाराका साथ मनाइएको चौथो राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवसको अवसरमा आजै नागरिक एप, अनलाइन बैंक खाता, 5G परीक्षण, अनलाइन मार्फत प्रेस कार्ड नवीकरण लगायतका सेवाको शुभारम्भ गरिएको छ। यस्तै दिवसका अवसरमा सूचना र प्रविधिको क्षेत्रमा योगदान पुर्याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरिएको छ। यस वर्षको आईसीटी अवार्ड नयाँ बानेश्वर एक काठमाडौँका सुधीर पराजुली र गुर्जुधारा दुई काठमाडौँका कुसुम लामालाई एक एक लाख नगद र प्रमाणपत्रद्वारा नेशनल एक्सिलेन्स आईसीटी अवार्डले सम्मान गरिएको छ। यस्तै संस्थागततर्फ निजी क्षेत्रमा क्रियाशील हुवावे टेक्नोलोजी नेपाल कम्पनी प्राली र सार्वजनिक सेवातर्फ महालेखा नियन्त्रकको कार्यालयलाई नेशनल आईसीटी अवार्डले सम्मान गरिएको छ।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि पुनः स्वागत छ। अब बाँकी समाचार। आज देशभर 7211 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 16147 नमूनाको PCR परीक्षण गर्दा 7137 जना र 623 एन्टिजेन परीक्षणबाट 74 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। आज काठमाडौँमा 2744, ललितपुरमा 550 र भक्तपुरमा 301 गरी काठमाडौँ उपत्यकामा 3595 जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार आज हालसम्मकै उच्च संख्यामा संक्रमित फेला परेका हुन्। यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 3,36,030 पुगेको छ। हाल देशभर 48,711 जना सक्रिय संक्रमित रहेका छन्, जसमध्ये 477 जना आईसीयू र 131 जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। आज कोरोना संक्रमणका कारण 27 जनाको मृत्यु भएको छ भने संक्रमणका कारण हालसम्म मृत्यु हुनेको संख्या 3,325 पुगेको छ। हालसम्म कोरोना संक्रमण मुक्त हुने दर 84.5% रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनमा बसिरहेका कोरोना संक्रमितलाई चिकित्सकको सल्लाहमा मात्र औषधि तथा उपचार विधि अपनाउन आग्रह गरेको छ। मन्त्रालयको आजको प्रेस ब्रिफिङमा प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले कोरोना संक्रमित भए होम आइसोलेसनमा बसेकाहरूले संक्रमण निको भएका व्यक्तिसँगको सल्लाह तथा आफूखुशी औषधि सेवन गर्ने गरेको पाइएकाले चिकित्सकको सल्लाह बिना कुनै पनि औषधि नलिन आग्रह गर्नुभयो। सरकारले कोविड 19 को संक्रमणको रोकथाम र नियन्त्रणका लागि करिब 7,000 शैय्या थप गर्ने भएको छ। तीमध्ये काठमाडौँ उपत्यकाका 6 अस्पतालमा आजदेखि 1,000 शैय्या थप गरी सञ्चालनमा ल्याएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभयो। शैय्या थप गरिएपछि संक्रमितलाई उपचार गर्नका लागि सहज हुनेछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्ययन विदामा रहेका सबै स्वास्थ्य कर्मीलाई आफ्नो दरबन्दी भएको स्वास्थ्य संस्थामा गएर काम गर्न निर्देशन दिएको छ। मन्त्रालयमा आज बसेको बैठकले अध्ययन विदामा रहेका र हाल अध्ययन नभएका अवस्थामा रहेका सबै स्वास्थ्य कर्मीलाई आफ्नो दरबन्दी अनुसार स्वास्थ्य संस्थामा गई काम गर्न निर्देशन दिने निर्णय गरेको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभयो। मन्त्रालयले विभिन्न चिकित्सा विधामा अध्ययनरत सबै विद्यार्थीलाई पनि कोविड 19 रोकथाम र नियन्त्रणमा खटाउने निर्णय गरेको उहाँले जानकारी दिनुभयो। उप प्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौँको वीर अस्पतालको नवनिर्मित भवनलाई 500 शैयाको कोरोना विशेष अस्पताल बनाउने विषयमा छलफल गर्नुभएको छ। सीसीएमसीका संयोजक समेत रहनुभएका उप प्रधानमन्त्री पोखरेलले आज सिंहदरबार स्थित आफ्नै कार्यकक्षमा मुख्य सचिव शंकरदास बैरागी, सीसीएमसी हेर्ने प्रधानमन्त्री कार्यालयका सचिव डाक्टर खगराज बराल र वीर अस्पतालका प्रतिनिधिसँग वीर अस्पतालको नवनिर्मित भवनलाई कोरोना संक्रमितको उपचारका लागि प्रयोग गर्ने विषयमा छलफल गर्नुभएको उप प्रधानमन्त्री पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिनुभयो। कोरोना संक्रमणको दर बढ़न थालेपछि पर्वतका स्थानीय तह संक्रमणको व्यवस्थापनमा जुटेका छन्। साथ स्थानीय तह रहेको पर्वतमा दोस्रो चरणको कोरोना संक्रमण फैलिँदै जान थालेपछि कोविड अस्पताल निर्माण, आइसोलेसन सेन्टर र क्वारेन्टीनको व्यवस्था मिलाउन स्थानीय तह लागि परेका हुन्। पर्वतबाट संवाददाता रोशन तिवारीको रिपोर्ट।
पयौं गाउँपालिकामा सरकारले तोके बमोजिम 500 अस्थायी अस्पताल निर्माण गरेर आइसोलेसनको व्यवस्थापन गरिएको छ। ज्येष्ठ नागरिकलाई बस्नका लागि निर्माण गरिएको दिवा सेवा केन्द्रमा विस्तारा व्यवस्थापन गरेर क्वारेन्टाइन निर्माण गरिएको छ। पयौं गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव लामी छाने,
पयौं गाउँपालिकामा पहिलादेखि नै सञ्चालन रहेको 500 कोविड अस्पताल थियो र त्यो कोविड अस्पताललाई 100 बनाउने भनेर तयारी गरिरहेछौ। अर्को चाहिँ पालिका स्तरमा 20 क्वारेन्टिन स्थलका लागि हामीले तयारी अवस्थामै राखेका छौँ।
मोदी गाउँपालिकाले 50 क्षमताको आइसोलेसन बनाउने गरी काम शुरू गरेको छ। ब्यादी गाउँपालिकामा कोविड अस्पताल चालू अवस्थामा ल्याउन थालिएको छ भने प्रत्येक वाडामा क्वारेन्टाइन बनाउन थालिएको छ। महाशिला गाउँपालिकाको तयारी पनि उस्तै छ। महाशिला गाउँपालिकाका अध्यक्ष राजु प्रसाद पौडेल,
स्वास्थ्य कर्मी सहितको निगरानी गर्न मिल्नु भएको हुनाले पनि त्यहाँ तिनै छन्। क्वारेन्टाइन चाहिँ 5 अलरेडी थियो, त्यसलाई हामीले बिगारेका थिएनौँ कि, जस्तै थियो त्यसलाई स्वास्थ्यसम्म राख्न सकिने छ। हिजोदेखि स्वास्थ्य संस्थाले त्यसलाई फङ्सनमा ल्याइसकेको छ।
जलजला गाउँपालिकामा अहिलेसम्म क्वारेन्टाइन र आइसोलेसन तयारी भएको छैन, तर अब 20 क्षमताको क्वारेन्टाइन र 7 क्षमताको आइसोलेसन तयारी गर्ने सुरसार भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो।
हामीले क्वारेन्टाइन सुरु गरेर छैन, लागिहाल्यो भने हस्पिटलहरूतिर पठाउन गर्न सहजीकरण गर्ने कुरा छँदैछ। एउटा गाउँपालिका स्तरीय समन्वय समिति पनि छ।
फालेवास नगरपालिकामा 15 कोविड अस्पताल चालू अवस्थामा छ। कुस्मामा निर्मित कोरोना विशेष अस्पताल अहिले विस्थापित भइसकेको छ। पर्वत अस्पतालमा कोविड विशेष अस्पताल बनाउने र प्रत्येक पालिकामा कोविड अस्पताल बनाउने कार्यदेश दिइएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिनुभयो।
अहिले हामीले अखिल अस्पतालमा 10 चाहिँ बनिसकेका छ, 25-35 कति हुन्छ त्यो चाहिँ अस्पतालको त्यो नयाँ बन्दै गरेको बिल्डिङमा निर्माण गर्न लागि राखेका छौँ। पालिका स्तरबाट आइसोलेसन पनि त्यो पहिला भएका न्यूनतम 5 भनेछ, म्याक्सिमम अरू कति सक्नुहुन्छ उहाँहरूले पहिला तयारी भएको र अब थप्न जति सक्नुहुन्छ त्यति चाहिँ आइसोलेसन पनि बनाउनलाई हामीले लिखित गरेका छौँ। हिजो छलफल पनि भएको छ पालिकाहरूसँग।
पर्वतमा अहिलेसम्म संक्रमित भेटिएकालाई स्वास्थ्य सुरक्षा सतर्कता सहित होम क्वारेन्टाइनमा नै राख्ने गरिएको छ। पर्वतमा संक्रमण नियन्त्रणका लागि स्वास्थ्य मापदण्ड पालनामा कडाई गरिएको छ भने संक्रमित देखिएमा समयमै अस्पताल पुग्न सर्वसाधारणलाई सूचित गरिएको छ। रोशन तिवारी, रेडियो नेपाल, पर्वत।
सल्यानमा आजबाट निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञाको पहिलो दिन सल्यानमा निजी तथा सार्वजनिक सवारी साधन चलाउन रोक लगाइएको छ भने अत्यावश्यकीय क्षेत्रका केही सवारी साधन चल्न दिइएको छ। जेठ 1 गतेसम्म तोकिएको निषेधाज्ञा कडाईका साथ लागू गर्न जिल्लामा भित्रिने कपुरकोट, कालीमाटी, बालुवा संग्रही नाकामा प्रहरी तैनात गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। कोरोना भाइरसको संक्रमणबाट कैलालीमा संविधान सभा सदस्य रबनी चौधरी को मृत्यु भएको छ। लम्कीचुहा नगरपालिका वडा नम्बर 6 बाघमारा निवासी 44 चौधरीको धनगढ़ीको नवजीवन अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको हो। कलेजो र मृगौलाको समस्याले ग्रसित चौधरी हिजो मात्र अस्पताल भर्ना हुनु भएको थियो। चौधरी 2070 सालको संविधान सभामा नेकपा एमालेबाट संविधान सभा सदस्य हुनुहुन्थ्यो। लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः शंकर पोखरेल नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख धर्मनाथ यादवले संविधानको धारा 168 उपधारा 1 बमोजिम पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। यसअघि एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठकले संसदीय दलका नेता पोखरेललाई नै मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो। पोखरेलले आज बिहान मात्रै एमालेको एकल नेतृत्वमा सरकार गठन गर्ने भन्दै मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको थियो। यसअघि लुम्बिनी प्रदेशको आज दिउँसो 1 बस्ने भनिएको विशेष अधिवेशन अन्त्य गरिएको छ। मन्त्री परिषदको सिफारिश बमोजिम प्रदेश प्रमुख धर्मनाथ यादवले अधिवेशन अन्त्य गर्नुभएको हो। लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरेको अवस्थामा माननीय मुख्यमन्त्रीबाट राजीनामा पेश गरेकोले अधिवेशनको औचित्य समाप्त भएको हुँदा अधिवेशन अन्त्य गर्न मुख्यमन्त्रीबाट सिफारिश प्राप्त भएकोले प्रदेश सभाको अधिवेशन अन्त्य गरिएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ। मुख्यमन्त्री पोखरेल विरूद्ध कांग्रेस र माओवादीले पेश गरेको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभा बैठक बस्न लागेको थियो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसका नेता एवं नेपाल विद्यार्थी संघका संस्थापक शिव बहादुर खड्काको निधनमा दुःख व्यक्त गर्नुभएको छ। आज शोक विज्ञप्ति जारी गर्नुहुँदै सभापति देउवाले स्वर्गीय खड्काले पार्टीको विभिन्न पदमा रहेर नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा पुर्याउनु भएको अतुलनीय योगदान पार्टीमा सदा स्मरणीय रहने बताउनु भएको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। विक्रम सम्वत 1997 सालमा जन्मनुभएका स्वर्गीय खड्काको आज भक्तपुरको गट्ठाघर स्थित नागरिक अस्पतालमा निधन भएको थियो। मकवानपुर र बारामा चट्याङ लागेर आज दुईजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। मकवानपुरको मकवानपुरगढ़ी गाउँपालिका चार डुम्रेकुनामा चट्याङ लागेर गम्भीर घाइते भएका विराट वाइबाको मृत्यु भएको छ। चट्याङ लागेर गम्भीर घाइते भएका मकवानपुरगढ़ी दुई बच्ने 26 वर्षीय विराटको हेटौडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरीका अनुसार चट्याङ लागेर घाइते भएका स्थानीय 56 वर्षीय बीरबल वाइबा र 46 वर्षीय बीरबहादुर वाइबाको भने हेटौडा अस्पतालमा उपचार भइरहेको छ। त्यस्तै बाराको औराहामा आज बिहान चट्याङ लागेर जितपुर सिमरा उपमहानगरपालिका चार बस्ने 22 वर्षीय एलिसा खड्काको मृत्यु भएको छ। गोठालो गएकी खड्कालाई चट्याङ लागेर गम्भीर घाइते भएपछि वीरगंज स्थित बायोद्धा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ। अब केही अन्तर्राष्ट्रिय समाचार। भारतमा 24 घण्टाभित्र 3,689 जनाको मृत्यु भएको छ। यो संख्या हालसम्मकै अत्यधिक रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। कोरोनाका कारण आज एकै दिन झण्डै 1,00,000 मानिस कोरोना संक्रमित भएको तथ्याङ्क छ। भारतमा कोरोना भाइरसका कारण हालसम्म 2,15,000 भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् भने करिब 2 करोड़ मानिस संक्रमित भएका छन्। कोरोनाको इपिसेन्टर रहेको भारतको सहयोगका लागि रूसले आफ्नो देशमा निर्मित 1,50,000 स्पुतनिक खोपको सहयोग गरेको छ। हिजै अमेरिकाले थुप्रो मात्रामा स्वास्थ्य सामग्री भारतलाई पठाएको थियो भने भारतले आग्रह गरे कुनै पनि बेला सहयोग सामग्री पठाउन आफू तत्पर रहेको चीनले जनाएको छ। अफगानिस्तानको राजधानी काबुलमा इन्धन बोकेको ट्याङ्करहरूमा आग लागि हुँदा 7 जनाको मृत्यु भएको छ भने 14 भन्दा बढी मानिस घाइते भएका छन्। दर्जनौ ट्याङ्करमा आगो लाग्दा धेरै घरहरू ध्वस्त भएका र विद्युत आपूर्ति समेत अवरूद्ध भएका बताइएको छ। घटनामा 100 भन्दा बढी ट्रकमा आगो लागेको थियो। स्पेस एक्स ड्रागन मार्फत 4 जना अन्तरिक्ष यात्री आज बिहान पृथ्वीमा अवतरण गरेका छन्। अमेरिकी अन्तरिक्ष विज्ञान संस्था नासाका अनुसार अन्तरिक्ष यात्रीहरू पानामा सिटी नजिकको समुद्री जल क्षेत्रमा अवतरण गरेका हुन्। ती आन्तरिक यात्रीहरू अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा 6 महिना रहेका थिए। उनीहरू जल क्षेत्रमा अवतरण गर्नासाथ डुंगा मार्फत उनीहरूलाई बाहिर निकालिएको थियो। नासाले सबै 4 अन्तरिक्ष यात्री आफूहरू ठिक रहेको बताएको जन अब आर्थिक समाचार।
अर्थमन्त्री विष्णु प्रसाद पौडेलले कोविड 19 विरूद्धको सरकारले अघि सारेको अभियानमा साथ दिन सबैलाई अनुरोध गर्नुभएको छ। कोविड 19 को दोस्रो लहरबाट हुने क्षतिलाई न्यूनीकरण र रोकथाम गर्न सरकारले सबै प्रयत्न जारी राखेको भन्दै अर्थमन्त्री पौडेलले आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न सबैलाई आग्रह गर्नुभएको हो। कोविड 19 का बिरामीको परीक्षण र उपचार सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले जनताको जीवन रक्षा यति बेला सरकारको सर्वाधिक प्राथमिकतामा रहेको बताउनुभयो। नेपाल आर्थिक पत्रकार समाज सृजनले आर्थिक वर्ष 2078-79 को बजेटका सम्बन्धमा दिएका सुझाव ग्रहण गरेपछि अर्थमन्त्री पौडेलले सबैको साथ र सहयोगले कोविड 19 विरूद्धको लड़ाई जित्नुको विकल्प छैन भन्नुभयो। जनताको स्वास्थ्यलाई ध्यान दिएर नै यसअघि छिमेकी मुलुक भारत र चीनबाट कोविड 19 विरूद्धको खोप ल्याई नागरिकहरूलाई लगाइएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले थप खोप ल्याउनका लागि पनि पहल जारी रहेको बताउनुभयो। नेपाल आर्थिक पत्रकार समाज सृजनले व्यक्तिगत आयकर, मूल्य वृद्धि कर, भन्सार, उद्योग, कृषि, पर्यटन, जलविद्युत, पूर्वाधार, बैंक तथा सहकारी आर्थिक स्रोतको व्यवस्थापन लगायतका विषयमा अर्थमन्त्रीलाई सुझाव दिएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रत्येक 20 मिनटमा एक मात्र उडान गर्ने गरी कोटा तय भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण र वायु सेवा संचालक बीच आइतबार भएको छलफलबाट उडान सुरक्षा तथा स्वास्थ्य मापदण्ड पालना गर्ने गरी 20 मिनटमा एउटा उडान गर्ने सहमति भएको हो। सहमति अनुसार अब दैनिक 35 आन्तरिक उडान मात्र त्रिभुवन विमानस्थलबाट हुने भएको छ। त्रिभुवन विमानस्थलबाट उडान संख्याको कोटा तोकिएसँगै वायु सेवा कम्पनीले सोमबारका लागि निर्धारित कतिपय उडान रद्द गरेका छन्। हवाई उडान बारे नेपाल सरकारको अर्को निर्णय नआएसम्म प्राधिकरण र उडान सञ्चालकहरू बीच सहमति भई यो कोटा निर्धारण गरिएको हो। बढी मूल्यमा मास्क बिक्री गर्ने सप्लायर्सलाई कारवाही गरिएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बढी मूल्य लिएर मास्क बिक्री गर्ने त्रिपुरेश्वर स्थित अल फाइनल सर्जिकल सप्लायर्सलाई कारवाही गरिएको जनाएको छ। बजार अनुगमनका क्रममा खरिद गरेको मूल्यको तुलनामा दोब्बर मूल्यमा मास्क बिक्री गरेको पाइएपछि उक्त सप्लायर्सलाई कारवाही स्वरूप 2,00,000 जरिवाना गरिएको विभागका प्रवक्ता शिवराज सेनाईले जानकारी दिनुभयो। अनुगमनका क्रममा उक्त सप्लायर्सले प्रतिगोटा 4.46 रुपियाँमा खरिद गरेको मास्कलाई 8.38 रुपियाँमा बिक्री गरेको पाइएको थियो। साताको पहिलो कारोबार दिन आइतबार नेपाली शेयर बजारमा निप्से परिसूचक 2.07% वृद्धि भएको छ। गत साता 2,611.11 बिन्दुमा पुगेर बन्द भएको निप्से परिसूचक आइतबार 54 अङ्कले बढेर 2,665.10 बिन्दुमा पुगेको छ। परिसूचक सँगै आइतबार कारोबार रकममा पनि वृद्धि भएको छ। यस दिन 226 कम्पनीहरूका 83,404 कारोबारहरूबाट 7,36,08,00,000 रुपियाँ बराबरका 1,58,32,000 किनबेच भएका छन्। निप्से बढेसँगै यस दिन 3 कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कारोबारमा आएका 226 मध्ये 25 कम्पनीको मात्र शेयर मूल्य घटेको छ।
उहाँ हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार अजय बमबाट।
अर्जेन्टिनाका महान फुटबलर डिएगो म्याराडोनाको निधनको मेडिकल रिपोर्ट सार्वजनिक भएको छ। चिकित्सकहरूको एक विशेषज्ञ टोलीले रिपोर्ट सार्वजनिक गर्दै म्याराडोनाको निधन हेरचाहको कमी र लापरवाही मुख्य कारण भएको जनाएका छन्। म्याराडोनाको गत नोभेम्बरमा 60 वर्षको उमेरमा हृदयघातको कारण निधन भएको थियो। म्याराडोनाको निधनपछि चिकित्सकको एक टोलीले अनुसन्धान थालेको थियो। विशेषज्ञ टोलीले आफ्नो लापरवाहीको कारण म्याराडोनाले ज्यान गुमाउनु परेको निष्कर्ष निकालेको हो। म्याराडोना कुनिक र रक्सीको लतमा रहेका थिए। निधन अघि म्याराडोनाले मस्तिष्कको शल्य क्रिया गरेका थिए। यस्तै उनको मदिरामाथिको निर्भरताको पनि उपचार गरिँदै थियो। अर्जेन्टिनाका पूर्व प्रशिक्षक समेत रहेका म्याराडोना विश्व फुटबलका महान खेलाडी मानिन्छन्। म्याराडोनाले अर्जेन्टिनालाई सन् 1986 विश्वकपको उपाधि दिलाएका थिए। त्यस समय म्याराडोना टीमका कप्तान रहेका थिए। अर्जेन्टिनाका लागि म्याराडोनाले 1977 1994 खेलेका थिए। उनले अर्जेन्टिनाका लागि 91 खेलमा 34 गोल गरेका थिए। युवा मिडफिल्डर कमल थापाले पहिलो संस्करणको नेपाल सुपर लिग एनएसएल फुटबल प्रतियोगिता खेल्ने भएका छन्। मिडफिल्डर कमल प्रतियोगिताका बाँकी खेलका लागि पोखरा थर्समा अनुबन्धित भएका छन्। स्थानीय खेलाडीका रूपमा रहेका भीषण गुरुङको स्थानमा पोखराले कमललाई अनुमोदन गरेको हो। मिडफिल्डर भीषण कोरोना संक्रमित भएको कारण प्रतियोगिता गुमाउने पोखरा पदाधिकारीले जानकारी दिएका छन्। कुनै खेलाड़ी लामो समय टीम बाहिर रहने अवस्थामा सहभागी टीमले ती खेलाड़ीको ठाउँमा अन्य खेलाड़ी अनुमोदन गर्न पाउने नियम रहेको छ। मिडफिल्डर कमल ए डिभिजन क्लब हिमालयन शेर्पाबाट खेल्दै आएका थिए।
अब मौसम। आगामी केही 4-5 दिन देशभर पश्चिमी न्यूनचापीय प्रणाली दक्षिण भूभाग नजिक विकसित भएको न्यूनचापीय क्षेत्र तथा बंगालको खाड़ीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाको प्रभाव रहने देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आगामी 24 घण्टामा देशका पहाड़ी भूभागमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघगर्जन चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 26 डिग्री सेल्सियस, न्यूनतम 17.4 डिग्री सेल्सियस, वर्षा 0.7 मिलिमिटर। काठमाण्डुको अधिकतम तापक्रम 21.2 डिग्री सेल्सियस, न्यूनतम 15 डिग्री सेल्सियस, वर्षा 12.2 मिलिमिटर। पोखराको अधिकतम तापक्रम 27.6 डिग्री सेल्सियस, न्यूनतम 18.4, वर्षा 4.8 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम तापक्रम 31.8 डिग्री सेल्सियस, न्यूनतम 20.5, वर्षा 2.5 मिलिमिटर। र दिपायलको अधिकतम तापक्रम 32.1 डिग्री सेल्सियस, न्यूनतम 20 डिग्री सेल्सियस, वर्षा फाटफुट। हौस, अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। नागरिक एपको प्रयोगले सार्वजनिक प्रशासनमा युगान्तकारी परिवर्तन ल्याउने प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वास। नेपालमा आज थप 7211 जनामा कोरोना भाइरसको संक्रमण, संक्रमित 27 जनाको मृत्यु। होम आइसोलेशनमा रहेका कोरोना संक्रमितलाई चिकित्सकको सल्लाहमा मात्र औषधि तथा उपचार विधि अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह। लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः शंकर पोखरेल नियुक्त। र कोरोना संक्रमणबाट भारतमा एकै दिन अहिलेसम्मकै धेरै 3600 भन्दा बढ़ीको मृत्यु। हौस् त, साँझ 7 बजेको समाचार सकियो। हाम्रो अर्को समाचार 8 बजे अंग्रेजीमा प्रसारण हुनेछ। रेडियो नेपाल सुन्दै गर्नुहोला। नमस्कार।